या अली मदद, अलवाइज राय अबू अली मिशनरी, वाइज नंबर 832।
जिंदा रहो। आप मोमन जमात का आज फिर मुझे मौका मिला, दीदार किया आपका और आपकी सेवा में तो छोटी सी बात करूंगा। आशा जी मुस्तक मारो नीचो पड़ियो पड़े नहीं लगा रे, हड़वे हड़वे डगला भरूं प्रेम करूं अपार हरियानात अनात हरी अनात जो स्वामी शायनात जो अनंत सुई जाए। मौलाना हज़रत इमाम पे सलवात पढ़ो। इस्माइली मजहब का एक कैप्सूल बना के हमारे गुरुदेव हसन कबीर दीन ने इस पाठ के अंदर जिस्म रख दिया। इस्माइली मजहब क्या है? हजरत इमाम का हुक्म मानना और उससे मोहब्बत करना। मुस्तक अमारो नीचू पड़ी उपड़े नहीं लगाए। हमने बयत की जान माल तन मन धन आल औलाद जो कुछ भी हम हैं या हमारा है तो हमने ईमान को सौंप दिया। अब हमारा कुछ नहीं रहा, सब कुछ उसका है। और ये चीज इमाम की मोहब्बत पैदा करती है। आप लोग व्यापार करते हो, ऑफिसों में काम करते हो और कौन के बहुत से लोग आपके यार दोस्त हैं। हमारे क्रिश्चियन भाई भी हैं, मुसलमान भाई भी हैं, यहूदी भाई भी हैं और भी बहुत सी कौमें हैं। हमारा मेल मिलाप सबसे और कभी कभी वो लोग हमको हमारे मजहब के लिए सवाल भी पूछते और वो सवाल पूछने वाले दो किस्म के हैं। एक इसलिए पूछते हैं कि वो हमारी जमात की ऑर्गेनाइजेशन, हमारी जमात की तरक्की, हमारे जमात का जो सबसे बड़ा मालिक रखान है उसकी हिल चाल और ये सब चीजें देख के हैरान होते हैं। इसलिए उनके दिल के अंदर इंक्विजिटिवनेस होती है कि भला ये क्या कौम है, तो वो पूछते हैं जानने के लिए। लेकिन ऐसे भी हैं दूसरी क्लास के जो आपके यार दोस्त पहचानने वालों में हैं कि जो इस प्रकार के सवाल नहीं करते, वो आपको छेड़ने की गरज से, आपका मजाक उड़ाने के लिए या कोई और इस किस्म की बात करने के लिए कि हमें शर्मिंदा होना पड़े, वो हमारे साथ सवाल करते हैं। खासतौर पर हमारे मुसलमान भाई जो हैं वो ये दूसरी कैटेगरी में आते हैं। जनरली मुसलमान सुन्नी हैं, मेरे बहुत से यार दोस्त हैं सुन्नी, बल्कि ज्यादा यार दोस्त सुन्नी हैं। मेरे सामने कोई बोलते नहीं क्योंकि मैं जानता हूं अल्हम्दुलिल्लाह। और मैं ये चाहता हूं कि आप उन चीजों को जानो جس سے آپ اپنے مذہب کی شان و شوکت قائم رکھ سکو. ہمارے دل کے اندر وسوسہ یا کوئی شک پیدا نہیں ہونا چاہیے ان کی باتیں سن کے. اس کی وجہ یہ ہے وہ نادان ہیں, انہیں ہمارے مذہب کے اندرونی مزے کا پتہ نہیں کہ ہم اپنے مولا کو کتنا پیار کرتے ہیں. آپ لوگ اس وقت شام کا وقت چھوڑ کے ادھر کیوں آئے ہیں؟ جو کہ ایسے بہت سے ہمارے بھائی ہیں بھی کہ جو اب جمع خانے میں نہیں, وہ کسی پیچھے میں بیٹھے ہوں گے یا کوئی کلب میں پتے کھیلتے ہوں گے. آپ کیوں نہیں گئے؟ آپ کیوں نہیں گئے پتے کھیلنے کے لیے؟ کیوں آئے ہیں جلوال سننے کے لیے یا عبادت کرنے کے لیے, دعا پڑھنے کے لیے؟ اس لیے کہ آپ کے دل کے اندر ایک جوت جلی ہوئی ہے, آپ کے دل کے اندر ایک نور جل رہا ہے, روشنی پیدا دے رہا ہے, آپ کے کلیجے کو روشن کر رہا ہے, آپ کے انتکرن کے اندر ایمان کی محبت فرمان برداری ہے, اس لیے آپ یہاں آئے ہیں. یہ چیز غیر نہیں سمجھ سکتے. آج سے تقریباً 26-27 برس پہلے میں ساؤتھ افریقہ گیا. امام نے مجھے وہاں ایک مقصد کے لیے کوئی مشن دے کے بھیجا تھا. لگ بھگ 350 اسماعیلی کی جماعت تھی وہاں, اور خالی پریٹوریا کے اندر لگ بھگ 20,000 کے قریب مسلمان تھے, جوہانسبرگ کے اندر اتنے اور بھی تھے. یہ مسلمان جو زیادہ صورتی تھے, میمن تھے, وہ ہم کو ہیٹ کی نظر سے دیکھتے تھے. میں آپ کو سچ کہتا ہوں, صرف آپ ہی پر نہیں, میرے مولا کی شان, میرے مولا کی رحمت ایسی رہی ہے کہ میں سنیوں کی مسجدوں میں جا کے واعظیں کرایا ہوں. سنیوں کی مسجد, ہمارے عام طور پہ دوسرے مسلمان بھائی ہم کو مسلمان نہیں سمجھتے. کیوں؟ تم آغا خان کو خدا کہتے ہیں بس, اور کچھ ہے؟ ہاں تم نماز نہیں پڑھتے, اور کچھ ہے؟ بس یہ دو باتیں ہیں. کبھی کبھی ایسا کہہ دیتے ہیں تم روزے نہیں رکھتے, اور کچھ؟ ہاں تم جمع خانوں کے اندر کھانے پینے کی آپشن کرتے ہو, اور کچھ؟ تم ادھر معلوم نہیں کیا کیا گاتے ہو, یعنی گنان, اور کچھ؟ سوچ سوچ کے کہتے نہیں, بس اور کچھ نہیں. تو ہے کیا 5-6 سوال ہیں. پہلا نمبر یہ ہے کہ تم آغا خان کو خدا مانتے ہو. میں جب پریٹوریا گیا, جس کے لیے میں نے آپ کو یہ پریٹوریا کی ساؤتھ افریقہ کی بات سنائی, پریس میں اور ریڈیو کے اندر میرے آنے کی نیوز اڑ گئی. پھر مجھے پتا نہیں کہ یہ کس طرح ہوا, مسلمانوں کا ایک گروپ میرے پاس ملنے آیا اور مجھے کہا کہ ہم کو ایک لیکچر دو. میں نے کہا دیکھو یہ کام ہماری کاؤنسل ادھر ہے, کاؤنسل کے پاس جاؤ. گئے کاؤنسل کے پاس, مجھے پوچھا مسلم صاحب کیا کریں؟ میں بولا ہاں کرو, منظور کرو. آئے گڑبڑ ہو جائے گی؟ میں بولا کل کی گڑبڑ ہوئے گی. آپ کو ایسا لگتا ہے کہ کچھ بندوق کے ریوالور لے کے لوگ آئیں گے؟ کچھ پرواہ مت کرو, مولا نے بھیجا. لیکچر ارینج ہوا, 2,500 مہمان مسلمان, موسٹلی یگسٹرس, ساتھ ان کے مولوی, اور ان کا جو سب سے بڑا مولوی وہ چیئر میں. پمپلٹس وغیرہ نکالے گئے تھے, پریس میں دیا گیا تھا, آتے بہت تھے, ہماری جماعت کے لوگ بھی گئے. بس میں اس کی ساری ڈیٹیل نہیں کہنا چاہتا, مجھے جو کہنا میں وہ کہتا ہوں. میں نے انگلش میں لیکچر دیا, برادر ہڈ آف اسلام, اور اس کے بعد کوشچنس کے لیے कहा गया तो उन क्वेश्चनों में ये क्वेश्चन आया। ये कॉमन क्वेश्चन है और इंशाल्लाह आज मैं इन क्वेश्चनों का आपको मैं जवाब देके जाऊंगा ताकि आपके दिलों के अंदर इस बात की तैयारी रहे कि तुम लोग आगा खान को खुदा मानते हो, इंसान को खुदा मानते हो। मैंने कहा देखो मेरा लेक्चर तो था ब्रदरहुड ऑफ इस्लाम के ऊपर और प्रथा यह होती है कि जिस टॉपिक के ऊपर लेक्चर हो रहे तो वो उस टॉपिक के ऊपर कुछ क्वेश्चन होना चाहिए, मगर तुमने अब पर्सनली क्वेश्चन कर दिए मेरे खुद के फेथ और मजहब के लिए तो मैं अगर ना करूंगा तो तुम मुझको कहोगे है देखा भाग गया तो मैं भागना नहीं चाहता। रसूल पाक हर रोज सुबह नमाज पढ़ के बैठे रहते थे। कुछ लोग थे ऐसे कि जो आके नबी के पास सवाल पूछते थे, कुछ अपना दुख का रोना रोते थे, कोई सलाह मांगते थे, कोई बीमारी की बात करते थे। बस एक एक करके ये लोग चले जाते थे तो दो चार ऐसे मोमन आला दर्जे के रह जाते थे कि जिनको दुनिया की कोई चीजों का ख्याल नहीं होता था और अल्लाह रसूल की मोहब्बत में बैठे रहते थे। यूं करते करते एक आदमी बाकी रह गया, उसका नाम था अबू ज़र ग़फ़ारी। दीनदारों आपको बहुत अजायबी न लगे तो कहूं, हमारे शास्त्र में लिखा है कि अबू ज़र ग़फ़ारी मुखी था, सुलेमान कामरिया था, रसूल के जमाने से मुखी कमरिया चले आ गए। भले उस जमाने के अंदर ये हिंदी नाम मुखी और कमरिया नहीं था, जैसे कि आज भी आप रशिया में जाओ तो मुखी को मुखी नहीं कहते, माजून कहते हैं, और बाज जगहों के ऊपर मुखी को अमीर कहते हैं। कमरिया अमीर सेकंड, यानी अमीर है अमीर अव्वल और अमीर सानी। किसी जगह माजून कहते हैं मुखी को, किसी जगह आमिर कहते हैं, किसी जगह अमीर कहते हैं और किसी जगह अजीज कहते हैं। हाँ वो लोग कि जो हिंदुस्तान के अंदर जिनका आना जाना ज्यादा है जैसा कि ईरान और सीरिया, तो वहां मुखी को मुखी कहते हैं। अरबों के अंदर भी मुखी को मुखी कहते हैं, लेकिन बाज जगहों के ऊपर जैसे मैंने आपको कहा आमिर भी कहते हैं, अजीज भी कहते हैं, माजून भी कहते हैं, अमीर भी कहते हैं। तो उस जमाने के अंदर आमिल कहते थे रसूलुल्लाह के जमाने में आए। अबू सर बैतुल ख्याल का मेंबर था, बड़ा आशिक था मौला का, बड़ा पहुंचा हुआ शख्स था, और उसका उस्ताद कौन था मालूम है? सुलेमान फारसी। अली ने भेजा था इसको जा सुलेमान फारसी के पास, तो सुलेमान फारसी ने इसको मजहब के अंदर का मजा चखाया। अबू सर बैठा है, रसूलुल्लाह ये दोनों अकेले हो गए। मैं ये बात उधर राबिया दादा हॉल में वो 2500 मुसलमानों को प्रिटोरिया के अंदर कह रहा हूं कि रसूलुल्लाह और अबू ज़र ग़फ़ारी अकेले बैठे। मैंने अपने जवाब देने से पहले सबको कह दिया, मैं बोला देखो 7 मौलवी आलिम बैठे हैं इधर और मैं इनको अर्ज करता हूं कि अगर मेरी कोई तो भूल हो गए तो मुझे टोक दो, ठहरना नहीं, उसी वक्त बीच में कह दो कि यह गलत है। अबू सर पूछता है या नबी आज कुछ अच्छी बात सुनाओ कि दिल ताजा हो जाए। रसूलुल्लाह के हाथ में तस्बीह थी, आंखें बंद थी, यूं ही हालत में फरमाया है अबू सर तू मुझे कितना चाहता है। या नबी मैं अपने मां बाप से ज्यादा आपको प्यार करता हूं। इसी हालत में नबी बैठे हुए थे, कहते हैं ऐ अबू ज़र तेरा ईमान पूरा नहीं हुआ। अबू ज़र हैरान कि मैं इतना नबी साहब को प्यार करता हूं। कहने लगा या नबी मेरे मां बाप माल जान आल औलाद बीवी बच्चे यहां तक कि मैं भी खुद इन सबसे ज्यादा मैं आपको प्यार करता हूं। इसी तरह नबी साहब ऐसा ही बैठे गए, नहीं अबू सर तेरा ईमान अभी भी पूरा नहीं हुआ। अबू सर को हैरानी हो गई, जोश आ गया, گرم ہو گیا, محبت کا جذبہ پیدا ہو گیا. رسول اللہ کے پاؤں کو ہاتھ لگا کے کہتا ہے, یا نبی اللہ کی قسم میں جتنا اللہ کو چاہتا ہوں اتنا آپ کو چاہتا ہوں. میں نے زور سے کہا, میں بولا اللہ کی قسم ہم آغا خان کو اتنا چاہتے ہیں جتنا ہم اللہ کو چاہتے ہیں. یہ سات مولوی بیٹھے تھے, سب کی نگاہیں نیچی تھی, کوئی پن گرا ہے تو آواز آوے, لوگوں کی سانسیں رک گئی. میں بیٹھ گیا, ایک منٹ تک کوئی ہلا نہیں. اور یہ حقیقت ہے, ہم اس دکھنے والے انسان کو جس کو آغا خان کہتے ہیں ہم اس کو خدا نہیں مانتے, یہ تو ایک انسان ہے, لیکن اس کے اندر کیا ہے؟ ہمارا سبند اگر بدن کے ساتھ ہوتا دینداروں, اور ہمارے سمجھنے کے لیے بھی یہ چیز ہے, اگر ہمارا سبند حضرت امام کے بدن کے ساتھ ہوتا جیسا اس ناشری لوگوں کا اپنے اماموں کے ساتھ ہے, تو ہم واقعی کفر کرتے اور شرک کرتے کہ ایک انسان کو بدنی حالت میں ہم خدا کہتے ہیں, اور یہ اسلام میں جائز نہیں. لیکن ہم اسماعیلیوں نے کبھی شرک نہیں کیا, ہم نے ایک سے زیادہ کبھی دو خدا مانے ہی نہیں. خدا ایک, وحدہ لا شریک لہ ہے, وہ بالکل اکیلا ہے, اس کا کوئی بھاگیدار نہیں, اس کا کوئی پارٹنر نہیں. لیکن اللہ ہے کیا؟ کیا ہے اللہ؟ نور ہے. ہماری طاقت نہیں ان آنکھوں میں کہ ہم اس نور کو دیکھ سکیں. ارے ہزار کینڈل پاور کا بلب لگا دو تو اس کو نہیں دیکھ سکتے ہم, اور یہ سورج کے ساتھ ہم آنکھ نہیں ملا سکتے. نور کو دیکھنے کے لیے ہماری کیا طاقت؟ موسیٰ نبی جیسے بے ہوش ہو گئے ہم کو نہیں. لیکن ہم یہ مانتے ہیں کہ وہ اللہ کہ جو نور ہی نور ہے, اللہ کا کوئی بدن نہیں, اللہ کا کوئی سٹرکچر نہیں, اس کی کوئی میٹیریل سائز نہیں, فزیکل سائز نہیں, وہ نور ہے. اور وہ نور ہمارے پاس آنے گائیڈنس دینے کے لیے اس کو ایک بدن کی ضرورت پڑی, اور وہ آغا خان کے اندر ہے. ہمارا سبند اس نور سے ہے. اگر بدن کے ساتھ ہمارا سبند ہوتا تو ہمارے 48 امام گزر گئے, تو کیا ہم کہیں 48 خدا گزر گئے؟ یہ تو جینیوں کی طرح ہوا. جین مذہب کے اندر 108 خدا ہیں, 108. ہمارا تو ایک ہی خدا ہے, وحدہ ہے, لا شریک ہے, اس جیسا کوئی نہیں, اور وہ نور ہے. اس نور کو پانے کے لیے کوئی وسیلہ چاہیے, اور وہ وسیلہ ہمارا امام ہے. بدنی حالت میں ہمارے سامنے آ کے بیٹھتا ہے, اور ہم اپنے امام کو اس نور کی وجہ سے اتنا چاہتے ہیں, یہ سمجھ کے کہ اس کے اندر وہ الہی نور ہے, تو ہم اللہ کو پیار کرتے ہیں, اور وہ پیار ہمارے امام کی محبت ہے. ہمارا سر اس امام کے پاؤں میں ہے, ہم اس کا حکم مانتے ہیں. سر نیچے جھکانے کا مطلب ہے اس کے آدھین ہونا, سب مٹ ہونا, اور ہم اس کو بہت پیار کرتے ہیں. دگلے ہڑوے ہڑوے دگلا بھروں, آہستہ آہستہ میرے دنیا میں جتنے بھی دگلے پگلے ہیں, یعنی میرے جتنے بھی سٹیپس ہیں, اس کا مطلب میرے جتنے بھی کام ہیں, ان تمام کام کو میں اس کی طرف ڈائریکٹ کرتا ہوں. یعنی میری منزل, میری ڈیسٹینیشن وہ مولا ہے, اور میں اس کو بہت پیار کرتا ہوں, پریم کروں اپار. یہ ہمارا اسماعیلی مذہب ہے. دنیا میں کوئی آدمی ہم اسماعیلی مذہب کو سمجھ نہیں سکتا, بلکہ ہم خود بہت سے اسماعیلی بھی اسماعیلی مذہب کو نہیں سمجھتے. کیونکہ اگر وہ اسماعیلی مذہب کو سمجھنا چاہتے ہیں تو اس مذہب کی اسٹڈی کرو. اور یہ پہلی چیز یہ ہے کہ حضرت امام کی ہمیں شناخت ہونی چاہیے. وہ انسان نہیں, بھلے دکھنے میں انسان ہے, رسول اکرم دکھنے میں انسان تھے, مگر ان کے اندر نبوت کا نور تھا. وہ نبوت کا نور جب منہ سے بولتے تھے تو قرآن نکلتا تھا. محمد کے منہ سے قرآن نکلا, ہم کو کیا پتا کہ اللہ نے اوپر سے کوئی پارسل پھینک دیا تھا, ऐसा तो नहीं हुआ। मोहम्मद के मुंह से जो निकला वो कुरान है, अली के मुंह से जो निकला वो कुरान है, हमारे हजरत इमाम के मुंह से जो निकलता है वही वो कलाम रब्बानी है। तो हमारे ऊपर एक ये अटैक होता है कि हम एक इंसान को खुदा कहते हैं, हम इंसान को खुदा नहीं कहते मगर हम खुदा का नूर उसके अंदर मानते हैं, इसलिए हम उसको मोहब्बत करते हैं, हम उसके फरमान बरदारी करते हैं, हम उससे मोहब्बत करते हैं। इस्माइली मजहब जो है वो मोहब्बत का दीन है। आप देखो दुनिया के अंदर किसी मस्जिद में, किसी मंदिर में, किसी चर्च में, कितनी भी मजहबी जगह हैं, उन तमाम मजहबी जगहों के ऊपर ऐसा इस तरह नहीं होता जिस तरह हमारे यहां होता है। क्या यूनिक चीज है। अलाम मेरिया आज फलानी फलानी बड़ी रात है, अलाम मेरिया आज ये प्रसंग है, मौलाना हजर इमाम की मेहमानी, अव्वल मेहमानी $5, $10, $20, $50, $500, $1,000। नैरोबी के अंदर कुछ बरस पहले नौरोज का सूफरा 11 लाख शिलिंग में गया। 11 लाख शिलिंग में अगर वो सूफरा गया तो दीनदारों सामने कोई 10-10.5 लाख तक तो चलता होगा, तभी तो 11 पहुंचा ना। और ये 11 लाख वाले के सामने कौन था, इसकी खुद की मां थी, बाइयों में बैठी हुई, वह उंगली खड़ी कर रही थी, इधर ये उंगली खड़ी कर रहा था। 35 बरस का जवान लड़का 11 लाख शिलिंग में सुपड़ा गया और मुखी के पास से क्या मिला, खाना वाला, उधर जाके बैठ गया। 11 लाख शिलिंग देने के बाद एक वर्ड मिला, खाना वाला, उसका दिल खुश हो गया। कैसा दीन है ये इस्माइली दीन। गैर लोग ये चीज नहीं समझ सकते, 11 लाख शिलिंग देने के बाद सिर्फ एक खाना वाला, 11 लाख शिलिंग नहीं, सारा राजपाट देने के बाद भी कभी ये खाना वादा मिलता हो तो भी इस्माइली बच्चा खुश होता है, मेरे मौला ने कबूल किया। पोर्चुगीज ईस्ट अफ्रीका, जिसको हम आज ये मोजम्बिक वाले मपूटो उनका कैपिटल टाउन है, 20-25 बरस की बात है, मैं एक दफा यूरोप था, एक बड़ा आदमी करोड़पति आदमी गुजर गया, एक ही बेटा, उसकी औरत विधवा, सारी जायदाद औरत के नाम पे लिख गया, यह समझ के लड़का छोटा है। औरत ने क्या किया, बहुत वर्षों की जो मुरादें थी मन की अब उसके हाथ में आ गई, तमाम मिल्कत की डॉक्यूमेंट्स बनाए, बैंक वगैरह के बैलेंसेस लिए, बॉन्ड्स दर दगीना जो कुछ भी था, 20-25 लाख पाउंड की, 20-25 लाख स्टर्लिंग पाउंड की मिलकर सब लेके, लड़के को लेके गई पेरिस। वो जमाने में अगले वो नहीं था कभी कभी हजरत इमाम पेरिस आते थे, जिनेवा रहते थे, मेहमानी रखी, सब चीजें रखी, डॉक्यूमेंट्स रखी कि मौला मुझे सिर बंद होना है, अपनी सारी मिल्कत इकट्ठी करके हजरत इमाम के पांव में मेहमानी के तौर पे, सरबंदी के तौर पे दे दी। कौन से मजहब में ये चीज है, क्या ये दीवानगी है, क्या ये पागलपन है? नहीं दीनदारों, मोहब्बतें समझ नहीं आती उन लोगों को जिन्होंने कभी मोहब्बत नहीं की। प्रेमी जाने प्रेम रस भाई, प्रेमी जाने प्रेम रस और ना जाने को ये
ए मूर्ख लोक जाने नहीं भाई
कभी प्रेम किया ही नहीं उनको क्या मालूम। तो यह मोहब्बत की बात है, इसके अंदर किसी आदमी का हक भी नहीं कि उसको कुछ कह सके। मौला कुतनी थी मुझे सिर बंद होना है। मौला फरमाया तेरी नियत में कबूल करता लेकिन ये सब कुछ उठा ले, 5 पाउंड मेहमानी की मैं तेरे कबूल करता हूं। देख तेरा बच्चा छोटा है, इसको एजुकेट करो, मजहब का मजबूत मिशनरी बनाओ। बहुत रोई, बहुत आजिजी की कि सब कबूल करे। मौला ने कबूल नहीं किया। रजनीश भगवान होता तो जल्दी से उठा के खीसे में डाल लेता, मगर ये लाखों की जायदाद को भी इसने देखा तक नहीं, हाथ भी नहीं लगा, क्योंकि ये नूर है, इसको दुनिया का लालच नहीं। पीर सदगुरु नूर की दरगाह नवसारी में है। गईकाल मुझको नवसारी का एक आदमी इधर मिला, कल सब्जरी मिशनरी के प्ले के अंदर था अलीजा अहमद अली, असल में वो नवसारी का है, मुझे मालूम नहीं इधर है कि नहीं। सदगुरु नूर की दरगाह के ऊपर हर बरस 20-25 लाख रुपए का चढ़ावा आता है। 1946 में इमाम सुल्तान अहमद शाह की जब डायमंड जुबली थी और दुनिया में बड़े चर्चा हो रहे थे, तो ये दरगाह वाला जिसका नाम सजादा सदरुद्दीन था, वो नवसारी से बंबई आया, अपने ऑफिसरों को मिला, रिक्रिएशन क्लब में आके बैठा, इमाम तक पहुंचाया इसको। कहता नामदार आप इसके मालिक हो, ये सदगुरु तो हमारा है ना। ये सदरुद्दीन दरगाह वाला उनकी औलाद में से कहीं आया होगा। कहता सरकार में आया हूं कि ये सब कुछ आप सौंप लो, मगर मेरी एक शर्त है, मुझे 3 लाख रुपए हर बरस देते रहो मेंटेनेंस के लिए और मैं ध्यान रखूंगा। अगर 10-20 के 5-7 की भी आमदनी होती होगी और उसको 3 लाख देने होंगे तो भी 3-4 अपने बचते हैं, व्यापारी लोग छोड़े। मगर इमाम तो इमाम है ना। इमाम सुल्तान अहमद शाह फरमाया तुम समझते हो कि इसके हकदार हम हैं? कहते साहब हाँ आप इसके हकदार हो, तो फिर मेरे को शर्त नहीं चाहिए। उसको डर यह था कि इमाम मुझको निकाल देंगे तो खाऊंगा क्या, तो उसने कहा भी इमाम फरमाया ये मेरी मर्जी, मैं तुझे रखूं कि ना रखूं, अगर तू समझता कि मैं हकदार हूं तो मेरा हक दे दे, लेकिन मैं शर्त कबूल नहीं करता, तुम वापस चले जाओ। चला गया, आज तक बैठा हुआ है। साहब को इतनी बड़ी आमदनी होती थी, नहीं नहीं उस मौला को क्या आमदनियों का कोई दुनियादारी का कोई पैसे का कुछ लालच है? ऐसी कोई चीज नहीं। कानी मोहल्ला में मौलाना सुल्तान अहमद शाह बैठे हुए हैं, बालों की दस्त दोषी हो रही है। एक बूढ़ी दोषी दाढ़ी सेक सेक के भजिए बना बना के पाई पाई जमा करके कानी मोहल्ले के अंदर उसने दो आने इकट्ठे किए, दो आने छोटी सी बटन साइज की, इधर हमारा एक सेंटर है ये साइज की चांदी की दोरनी होती थी, 5-7 गांठे मार के पछेड़ी के छेड़े में उसने संभाल के रखी हुई थी 2-4-6 महीने से कि मेरा मौला आएगा तो मैं इसकी दस्त बोसी कराऊंगी, चांदी रखनी चाहिए। ये समझ के कि गुम ना हो जाए 5-7 गांठे मार के रखी, साहब के पास आके इसने गांठे खोलनी शुरू कर दी। दो आने, आज दो आने हमारे 2 सेंट जितने भी नहीं है। कैप्टन मां उसको कह रही है कि तू जल्दी कर, सब कहते हैं छोड़ दो उसको आराम से खोलने दो। काफी देर लगा के सब गांठे खोली, दोनी निकाल के नीचे ट्रे पड़ी थी वहां रख के तो नमन किया। सबका हाथ नहीं चूमते थे, सब हाथ रखते थे दस्तबोसी के तौर पे। नमन किया, माँ बाप ने एक हाथ उसके ऊपर रखा, एक हाथ से वो दुवली उठा के। माँ बाप कहते हैं वल्ला मुझको ये 2 करोड़ रुपए से ज्यादा प्यारी है, किस मोहब्बत और मेहनत से इसने ली है। वो दुवली खीसे में डाल के हजर इमाम ने उसको दुआ की, खुद के खीसे में वो दुवली ले गया और सोने के पाउंड पड़े हैं उसको देखा भी नहीं। ईमान जो है उसको पैसे की कोई परवाह नहीं, वो हमारी मोहब्बत देखता है। और अल्लाह वल्लाह हम इस्माइली लोग अपने ईमान से वो प्यार और प्रेम करते हैं कि दुनिया में उस जैसी कोई मिसाल नहीं। हम अपने मौला को बहुत चाहते हैं। बस दफा हम ईमान की मोहब्बत को नहीं समझते लेकिन हम अपने दिल में जरूर उसको चाहते हैं, और यही वो चाहत है हमारे इस्माइली मजहब के अंदर। जो अपने मुरीद अपने मौला को प्यार करते हैं उसके पीछे दीवाने हो रहे हैं, दुनिया को ताज्जुब में डाल देते हैं। उनको समझ में नहीं आता कि आगा खान के पीछे ये लोग क्यों दौड़ते हैं, वो कभी नहीं समझेंगे। ये चीज उनके दिलों को खुचती है कांटे की तरह, खासतौर पे हमारे मुसलमान भाइयों के अंदर कि तुम आगा खान को खुदा कहते हो उसको कहो हम आगा खान को खुदा नहीं कहते, हम खुदा को आगा खान कहते हैं। समझो, हम आगा खान को खुदा नहीं कहते लेकिन हमने खुदा का नाम आगा खान रखा है। हम उसको प्यार करते हैं क्योंकि उसमें अल्लाह का नूर है, हम उसके ताबेदार हैं। दूसरा अटैक हमारे ऊपर ये होता है कि तुम लोग नमाज क्यों नहीं पढ़ते। हम नमाज पढ़ते हैं, अल्लाह ने कुरान शरीफ के अंदर कहीं भी ऐसा नहीं फरमाया कि ये पढ़ो, प्रेस्क्राइब नहीं किया। जकात का नाम भी जहां आया प्रेस्क्राइब नहीं किया कि जकात की परसेंटेज क्या है। उश्र का जिक्र है, उश्र का मतलब ही 1/10 होता है, लेकिन रसूल ने जमात को बंदगी इबादत के तरीके सिखाए। और हम इस्माइली लोग उस जमाने के अंदर जाहिर में नमाज भी पढ़ते रहे आम लोगों के सामने, लेकिन इसके अलावा कमरे रूम बंद करके जो नबी के जमाने के अंदर ये सतपंथ के ऊपर यानी इस्लाम के हकीकती और बातूनी तरीके के ऊपर चलने वाले कुछ 40-45 जने थे। ये 40-45 जमात थी उस वक्त जो इस्माइली मजहब के ऊपर थी। उस वक्त नियाज भी निकलता था, उस वक्त मेहमानी भी होती थी, बैतुल ख्याल की इबादत भी होती थी, सताड़े भी होते थे, तस्बीहां भी निकलती थी। हमारा तमाम स्ट्रक्चर थोड़ी चेंजेस के साथ हो गया है 1400 बरस में, लेकिन बेसिक प्रिंसिपल्स हमारे सब वही हैं। जमाने के अंदर थोड़े चेंजेस होते रहते हैं, इलेक्ट्रिक की बत्तियां आ गई, चाइना के बर्तन आ गए, कांच की और चीजें आ गई, खूबसूरत पाठ आ गए, जमीन के ऊपर कारपेट आ गए। नबी के जमाने के अंदर ऐसी खूबसूरत जमाखानी और मस्जिदें नहीं थी, लेकिन बेसिक प्रिंसिपल यह था कि न्याज पीते हैं। नबी के जमाने के अंदर न्याज पीते थे और सुकृत भी मिलती थी, वो सुकृत यह सीरा नहीं बनता था, लेकिन रसूलुल्लाह खुद खजूर के अंदर से छड़िया निकाल के अपने हाथ से उसको मसल मसल के रखते थे और उसको न्याज के तो सुकृत के तौर पे न्याज के वक्त नबी खुद देते थे। नबी खुद न्याज निकालते थे, अपने हाथ से पिलाया करते थे। ये वो मजहब है कि जो नबियों का मजहब है, ये वो मजहब है जो हकीकती दीन है इस्लाम के अंदर। इस्लाम एक बॉडी है, इस्माइली मजहब उसका ब्रेन है। ये लफ्ज मेरे नहीं, इमाम सुल्तान मोहम्मद शाह के हैं। इमाम फरमाया कि इस जनरल इस्लाम जो है वो एक बॉडी की तरह है जिसमें इस्माइली मजहब का दर्जा ब्रेन का है, क्योंकि हकीकत इधर है। सुबह 3:30 बजे लोग नींद उठ छोड़ के हाथ मुंह धो के जमात खाने की तरफ भागते हैं। दीनदारों, जमाने बदल गए, लेकिन मैं आपको इस्माइली मजहब के लोगों की मोहब्बत की बातें सुनाऊं। पंजाब में एक गांव है सियालकोट, आज भी कभी सियालकोट में जाओ काफी बड़ी जमात है उधर, अब छोटी हो गई, नहीं तो भी 400-450 जितने आज आदमी रह गए, उन्होंने 1000 आदमी थे। सियालकोट की जमात 700 बरस की जूनी जमात है,
अब तो बड़ा हो गया है, मगर मैं आज से 50 वर्ष पहले की बात करता हूँ, खुद मैं अपनी आंखों से देखा हुआ और एक्सपीरियंस किया हुआ है। ये बूढ़े लोग उस जमाने में बैतुल ख्याल में आया करते थे, छोटी उम्र के आते नहीं थे। इमाम सुल्तान मोहम्मद शाह ने 1930s के अंदर इस चीज को इतना खोल दिया कि हुक्म कर दिया कि 16 बरस का बच्चा हो और बोल चाहिए और ले जाओ, लेकिन उसके पहले बहुत स्ट्रिक्ट थे। बैतुल ख्याल ऐसी चीज नहीं थी, पंजाब की सर्दी आपकी ये कैलगरी की सर्दी जैसी है, अगर ये बर्फ नहीं गिरती लेकिन आदमी ठिठरने लगता है, सख्त ठंडी पड़ती है। इस सर्दी के अंदर जमात खाने परोरिए 2 बजे जागे, और किस तरह जागे, न मोटर है न टांगा है, पांव से जाना है, गांव बहुत बड़ा नहीं था, आधा माइल, बहुत बहुत तो 1 किलोमीटर जितना पौना माइल, लेकिन रास्ते में शहर और जमात खाने के अंदर एक छोटी सी नदी निकलती है, उस नदी को एक कहते हैं। कश्मीर के बर्फानी पहाड़ों से ये बर्फ पिघल पिघल के इधर आती है, उंगली डालोगे तो उंगली ऐसा लगेगा कि कट गई है, इतना ठंडा पानी। लेकिन बूढ़े बूढ़िया अपने कपड़े ऊंचे भी नहीं करें, क्योंकि पानी कमर कमर तक है। ये नदी को पार करके पुल नहीं था वो जमाने में, सामने जावे कपड़े नचोड़े इस ठंडी के अंदर गीले कपड़ों के साथ ब्लैंकेट ले जाते थे सिर के ऊपर, फिर ब्लैंकेट लपेट लेते थे, और अंदर बदन की गर्मी से और ब्लैंकेट बंद होने की वजह से कपड़े गर्म हो जाते थे। मगर आप ख्याल करो ऐसी हालत में जाके वो 2 घंटे इबादत करते थे 3 से 5 बजे। मोहब्बत प्रेम और इश्क की बात है। इस्माइली मजहब ने बहुत कुर्बानियां दी हैं, इस्माइली मजहब के अंदर मुरीदों ने इमाम की खातिर मजहब की खातिर इस तरह से जान दी है। इमाम सुल्तान मोहम्मद शाह के शब्द बोलूं कि ते वक्त ना मानसो एवी रीते गर्दन कपाता हता जाने एक पागड़ी पड़ी गई, टोपी गिर जावे तो क्या होता है उठा के फिर पहन ली, इस तरह गर्दन कटवा डाली, यानी इतनी ईजीली इमाम के लिए वो जाने दे देते थे। अलमुद के किले के ऊपर जब हलालू खान की लश्कर ने हमला किया तो मसीहत के किले में 1 दिन के अंदर 30,000 इस्माइलियों ने जान दी, 30,000 एक दिन में, टोटल 80,000 आदमी मारे गए इस्माइली, लेकिन एक दिन में इतनी खतरनाक लड़ाई हुई कि 30,000 इस्माइली मारे गए। इस्माइलियों ने बड़ी बड़ी कुर्बानियां दी हैं, क्योंकि हमारा मजहब ही इसके लिए है। ये वो मजहब है कि जो जान दे के मिलता है, ये वो मजहब है कि जो प्रेम के ऊपर टिका हुआ है। हम नमाज पढ़ते हैं, हमारी जो दुआ है वो नमाज है। हमारे मुसलमान 17 रकातें यानी 17 पार्ट्स पढ़ते हैं, हम 18 पार्ट पढ़ते हैं 3 वक्त के अंदर। कुरान पाक के अंदर 5 नमाजों का कहीं जिक्र नहीं, लेकिन आम समूह ने मेजॉरिटी ने इस चीज को कबूल कर लिया, हमें उनके साथ कोई निस्बत नहीं, लेकिन आप कभी जाओ उनके साथ सुन्नियों के साथ आप नमाज पढ़ सकते हो, नथिंग रॉन्ग। बल्कि मैं तो कहता हूं कि खासतौर पर जो जवान हो जुमे के दिन जाया करो, जाओ उनके साथ नमाज पढ़ो। आखिर तो ये कौन है, अली नबी का कलमा पढ़ने वाले हैं दीनदारों, भले उनको हजर इमाम की शनाखत नहीं मगर उनकी दुआ बंदगी दुरूद सलावात किधर जाता है, हजर इमाम के पास ही आता है। जब वो सलावात पढ़ते हैं तो वो मौला के ऊपर आती है, वो हमारे भाई हैं मगर भूले हुए हैं, और वो जमाना अब आ रहा है कि थोड़े बरसों के बाद भले 10-20 बरस लगेंगे 50 बरस लगे, लेकिन फ्यूचर के अंदर हजर इमाम को खिलाफत कबूल करनी पड़ेगी इस्लाम को बचाने के लिए, मौला को खिलाफत कबूल करनी पड़ेगी, मुसलमानों की लीडरशिप मौला को लेनी पड़ेगी। मौला की मर्जी न भी होगी जाहिर भाने तो भी हालात ऐसे हो जाएंगे, ऐसे सर्कमस्टांसेस हो जाएंगे कि इस्लाम मिटने की अनी भी आ जाएगा, तब इसका दिल जलेगा कि ये इस्लाम के जो मेरे नाना और मेरे दादा ने फैलाया हुआ है वो ऐसा जाएगा, مولا کبھی نہیں شانتی سے بیٹھے گا, وہ اسلام کی لیڈرشپ کو ہاتھ میں لے گا. اور ہم کو حضر امام کی مدد کرنی چاہیے کہ مسلمانوں کے ساتھ ہماری یاری دوستی ہونی چاہیے, مگر اس کا یہ مطلب نہیں کہ آپ اپنے مذہب کو ان کی خاطر چھوڑ دو. سنی تو کہیں گے سب سے پہلے تم امامت کو چھوڑو. کیوں؟ کہ ان کے اندر امامت ہے ہی نہیں. ان کے ساتھ ہمارے ساتھ جو سب سے بڑی تفاوت اور ڈفرنس ہے تو وہ امامت کے انسٹیٹیوٹ ہے. یہ اس انسٹیٹیوشن کا جو کام ہے, ہم امام کو مانتے ہیں, وہ لوگ نہیں مانتے ہیں. باقی اللہ کو مانتے ہیں, ہم بھی اللہ کو مانتے ہیں. محمد کا کلمہ پڑھتے ہیں, ہم بھی محمد کا کلمہ پڑھتے ہیں. قرآن اللہ کی کتاب ہے, ہم بھی کہتے ہیں قرآن اللہ کی کتاب ہے. نماز پڑھو, خدا کی عبادت کرو, سب ٹھیک ہے. ایک ہی ڈفرنس ہے اور وہ ہے امامت کا. ہم امامت کو تو کبھی چھوڑ نہیں سکتے. باقی اس کے علاوہ ان کے ساتھ ملو ہلو, اور اس کو اپنے اسماعیلی مذہب کی ایک بات ضرور کہہ دینا کہ ہم اسماعیلی ہیں, امامت کو کبھی نہیں چھوڑ سکتے. نماز ہم پڑھتے ہیں, بھلے دوسرے طریقے سے پڑھتے ہیں. ہم زکات دیتے ہیں, مسلمان زکات کھا جاتے ہیں, اس کے لیے بھٹکے ہوئے ہیں. میں جب کچھ مسلمانوں کے ساتھ ملتا ہوں تو ان کو میں کہتا ہوں کہ تم مجھے بتاؤ کہ کبھی کوئی اسماعیلی تمہارے پاس آ کے اس نے مانگا کہ ہمارا جماعت خانہ بنانا ہے, کچھ فنڈ فاڑا دو. مانگا کبھی؟ لیکن ہم اسماعیلیوں نے تمہاری مسجدیں بنانے کے لیے بہت سے فنڈ فاڑے دیے. دنیا کے اندر ایسی بہت سی مسجدیں ہیں کہ جو ہماری طرف سے بنی ہوئی ہیں. ہم ہو گئے یا ہمارا امام ہو گئے, لیکن ہم نے مسجدیں بنائی ہیں, تم نے کبھی کوئی جماعت خانہ نہیں بنایا. وجہ اس کی امام. اور آج دنیا کے اندر وہ لوگ کے جو بڑے علم والے ہو گئے ہیں مسلمانوں میں, جو آرتھوڈاکس اور فنڈامنٹلسٹ نہیں ہیں, وہ ہمارے حضر امام کو عزت کی نظر سے دیکھتے ہیں. تھوڑے ٹائم پہلے فرسٹ ٹائم ایک عرب مڈل ایسٹ کا جرنلسٹ حضر امام کو اس نے اپروچ کیا کہ نامدار, مجھے آپ کے انٹرویو چاہیے. مولا نے قبول کیا, اور عربک پیپر کے اندر دونوں جگہ سے ایسے ٹائم نکلتا ہے, کویت سے اور جدہ سے. ماں باپ کا یہ لمبا انٹرویو آ گیا ہے, عربک میں آیا ہے, اس کا ٹرانسلیشن بھی ہو گیا. مولانا حضر امام کا اس آدمی نے وہ وخان کیا ہے کہ جو بات چھوڑ دو, پڑھنے سے دل خوش ہو جائے. مولانا حضر امام نے ان کو اپنی امامت کے پرنسپلز بتائے ہیں. پہلی دفعہ عربک دنیا کے اندر مولانا حضر امام کے لیے ایک عرب جرنلسٹ نے آ کے انٹرویو لیا, اور اس نے عربک پیپروں کے اندر یہ چیز ڈالی. یہ آہستہ آہستہ حضر امام عربوں کے اندر گھس رہے ہیں, جا رہے ہیں. تھوڑے ٹائم پہلے حضر امام موروکو گئے تھے. موروکو کا جو کنگ حسن ہے وہ مولانا حسن امام حسن کی اولاد میں سے ہے, ایسا وہ دعویٰ کرتا ہے. اور اسی طرح سے یہ جارڈن کا جو کنگ حسین ہے, یہ بھی ہاشمی ہے, حسن حسینی نہیں ہے لیکن ہاشمی ہے, مولا کی بڑی عزت کرتا ہے. اور یہ دونوں بادشاہ جو ہیں عربوں کے, انہوں نے امام کو, مجھے کہنا تو نہیں چاہیے لیکن کچھ کچھ جان لیا ہے حضر امام کی. اس نے موروکو کے اندر بڑی عزت کی, اور فرسٹ کلاس جو اس کا جو ڈیکوریشن تھی وہ بھی مولا کو پیش کی. اس وقت ساری دنیا کے عرب قوموں کے بڑے بڑے لوگ, لیڈرز اور ان کے پریسیڈنٹ راجے بیٹھے تھے. خود سعودی عربیہ کا پرنس بھی ادھر بیٹھا ہوا تھا. یعنی اب حضر امام مسلمانوں کے اندر جا رہے ہیں. 1934 میں دلی کے اندر ہم پنجاب جماعت کو مولا نے بلایا تھا. 8000 اسماعیلی دلی میں آئے, اور ایک دن رات کو 10 بجے ماں باپ منڈپ میں گئے. 40000 مسلمان تھے, اور وہ پولیٹیکل کانفرنس تھی. مسلمانوں نے وہ نعرے لگائے کہ زمین آسمان کانپتا تھا, اتنے مسلمان خوش اور جوشیلے تھے. ڈاکٹر محمد اقبال جیسے, سر محمد شفیع جیسے, سر فیروز خانون جیسے, اور خواجہ حسن نظامی جیسے, سر ظفر اللہ جیسے, ایسے جتنی بھی کریم تھی نا سارے ہندوستان کے مسلمانوں کی, وہ اگر موجود تھی. میں آپ کو کبھی حال سناؤں ایک ایک ڈیٹیل کر کے, تو اس وقت میرے سامنے وہ سارا نظارہ ہے, اور میں آپ کو ایسی فیلنگ کراؤں کہ جانے آپ ادھر بیٹھے ہوئے ہو. دوسرے دن مولانا حضرت امام جب جماعت میں آئے, سبز علی مشنری خدا کو کہتے ہیں خداوند رات کو مسلمان آپ کے اوپر فدا تھے. بولا فرمایا ہاں سب دلیل یہ لوگ میرے اوپر فدا تھے. وہ لوگ جب صلوات پڑھتے ہیں وہ درود میرے اوپر آتی ہے. سب دلیل یہ میرے نانا کی امت ہے, بھلے ان کو میری شناخت نہیں لیکن اے سب دلیل ایک دن آئے گا میں آنکھ کا اشارہ کروں گا یہ سب لوگ میرے پاؤں پہ آئیں گے. وہ اس ٹائم آ رہا ہے کہ دنیا کے تمام مسلمان حضرت امام کو اپنا راہبر مانیں گے. پھر امام کا لفظ لگائیں, خلیفہ خلیفہ کا لفظ لگائیں اور بھی کچھ لگائیں, مگر ایک بات یاد رکھنا جو ہماری نظر اس کو دیکھ رہی ہے مسلمان اس نظر سے نہیں دیکھ سکیں گے. اس کی وجہ کیا؟ اس کی وجہ ہمارے پیر. اس طرح انہوں نے جو ہم کو اس کی شناخت بتائی اور بیت الخیال کا رستہ بتایا اور عبادت کے اندر جو ہم امام کی شناخت کر سکتے ہیں یہ چیز مسلمانوں کو نصیب میں نہیں. ہاں ان میں چند ایسے کا جوان لڑکا رانا بشیر احمد اس کا نام, لاہور کے اندر کالج میں سے بی اے کر کے نکلا, اسلامک ہسٹری پڑھی اس نے, بس اس کو اسماعیلی مذہب کا کچھ شوق لگا, مکھی کے پاس روز آوے ان کے پاس بیٹھے. ایک دن مولانا سلطان محمد شاہ بمبے آئے تو یہ گیا بمبے, مولا کا بس منہ دیکھا اور فضا ہو گیا, اسماعیلی مذہب میں داخل ہوا, بیعت کی مولا کی. پھر اس نے پیپر لکھنے شروع کیے, اس نے ایک پیپر نکالا اس کا نام تھا امام زمان, ویکلی پیپر تھا اردو کے اندر. اس نے امام کو کھلا کرنا شروع کر دیا, تین پیپر نکلے بےچارا گزر گیا, کیونکہ امام نے دیکھا کہ یہ ابھی اس وقت میرے کو کھول دے گا اور ٹائم نہیں ہے. ایسے لوگ بہت ہیں. آج وہ اتنا سب چرچا کرنے کی بات نہیں, تو میں آپ کو عرض کر رہا تھا کہ اسماعیلی مذہب جو ہے وہ دو چیزوں میں آتا ہے, حکم مانو اور محبت کرو. اب رہی بات ہمارے اوپر ایک اٹیک آتا ہے کہ بھی ہم روزے کیوں نہیں رکھتے. ابھی یہ جو چاند رات آئے گی نا یہ رمضان مہینے کی چاند رات ہے, ابھی اس وقت ہم شعبان میں ہیں. دیکھو دیندارو میجورٹی مسلمان روزے نہیں رکھتے, میجورٹی. میں یہ سٹیٹمنٹ کر رہا ہوں سوچ سمجھ کے کر رہا ہوں. انڈونیشیا سے لے کے موروکو تک جتنے بھی مسلمان دیش ہیں الحمدللہ میں گھوم پھر کے آیا ہوں, میں ان کو جانتا ہوں اچھی طرح سے. خود روزہ نہیں رکھا ہوگا لیکن ہم کو چھیڑنے کے لیے کہتے ہیں, اے آپ اسماعیلی ہو روزے رکھتے ہو, تو ہمارے بھولے لوگ کہتے ہیں نہیں ہم روزہ نہیں رکھتے ہیں. ایسا مت بولو, ایسا مت کہو. ہم اسماعیلی روزہ نہیں رکھتے ایسا مت کہو, ایسا کہہ دو کہ میں نے آج روزہ نہیں رکھا, چلو نہ سے. لیکن ہم اسماعیلی لوگ روزہ نہیں رکھتے یہ سٹیٹمنٹ برابر نہیں, کیونکہ بہت سے اسماعیلی ہیں وہ روزہ رکھتے ہیں. خود میں 24-25 روزے رکھا کرتا ہوں, باقی 4-5 چھوڑ دیتا ہوں. کبھی میں مسافری میں ہوتا ہوں, کبھی کوئی ایسی حالت کے اندر کے نہیں رکھ سکتا, تو لیکن میں خود رمضان مہینے کے روزے رکھتا ہوں. اور کبھی بھی ہمارے پیروں یا ہمارے اماموں نے ہمیں منع نہیں کیا کہ تم روزے نہ رکھو, لیکن روزہ رکھنا یہ ایسا ہی لازم نہیں جیسا کہ نماز اور زکات ہے. خود قرآن شریف کے اندر جو درجہ نماز اور زکات کا ہے یعنی دعا اور دسوند کا ہے, روزہ اس درجے کے اوپر فرض نہیں, یہ قرآن میں ہے. مگر روزہ رکھ سکتے ہو, خوشی سے رکھو, بڑے فائدے ہیں اس کے اندر. سب سے پہلا فائدہ تو یہ ہے کہ کولیسٹرول کم ہو جائے گی, دوسرا فائدہ یہ ہے کہ بلڈ پریشر ڈاؤن ہوئے گا, تیسرا فائدہ یہ ہے کہ ہم کو وزن گھٹانے کے لیے دواؤں کی اور دوسری چیزوں کی ضرورت نہیں, اور چوتھا فائدہ یہ ہے کہ ہمارے آنکڑے ہمارا پیٹ اسٹومک کلیئر ہو جائے گا. روزے میں بہت فائدے ہیں, دو چار ڈاکٹر بیٹھے ہیں پوچھ لینا. روزے میں روحانی فائدے بھی ہیں. جتنے بھی نبی تھے ان کو نبوت کے ٹائم پہ دیدار ہونے سے پہلے کسی نے 30 دن کسی نے 40 دن روزے رکھے. رسول اکرم نے 30 دن روزے رکھے, 30 दिन तक नबी करीम ने न कुछ खाया न पिया न नींद की। रोजा सिर्फ ये नहीं कि खाना पीना बंद करो और झूठ भी बोलो और लुचाई भी करो और दगा फरेब भी करो और डिसऑनेस्टी भी करो 420 भी करो, ये कोई रोजा नहीं है। इमाम सुल्तान मोहम्मद शाह ने फरमाया कि अगर तुम सिर्फ खाना पीना ही बंद करने का मतलब रोजा रखते हो तो एक गधेड़े का मुंह है ना रस्सी से बांध डालो, उस बेचारे को कुछ खाना मत दो, शाम को खोल के उसको सर्गी खिला दो, तो बोलो रोजा हो गया। ये रोजा नहीं, रोजा का मतलब ये है कि जिस तरह के तुम जाहिर के अंदर खाना पीना और ये दुनिया की जो टेम्पटेशन और जीभ का स्वाद ऐसी जो चीजें हैं ना इनसे तुम बचते हो तो साथ साथ इबादत ज्यादा करो, बदनजरी न करो, डिसऑनेस्टी न करो, झूठ न बोलो, किसी का माल मत खाओ, गुनाह ना करो और गुनाह भी ना करो, और तुम दुनिया की ये जो मोह ममता माया है ना उसको भी तुम छोड़ दो। किसी को चाय की आदत है, चाय के बगैर उसका सिर दुखता है, किसी को सिगरेट नहीं मिले तो उसको सन्नास नहीं आती, किसी को शराब नहीं मिले तो उसका पारा ऊंचा चढ़ जाता है। ये हमारे अंदर जो वीकनेस और आदतें हैं ना इन आदतों से छूटने का एक अच्छे से अच्छा रास्ता ये है रोजे रखो। और रोजे का भी आप, मैं तो ये कहता हूं सिर्फ रमजान में क्यों, आप ऐसा नक्की करो कि हर वीक में, मैं उनके लिए कहता हूं जिनको इबादत का शौक है और जो कहता हूं वो सुबह की इबादत में काम आते हैं, वीक में एक दिन नक्की करो एनी डे आपको पसंद हो गए कि उस दिन खाना नहीं, कुछ नहीं खाओ लेकिन लिक्विड पियो, पानी पी लो, जूस पी लो, छाछ पियो, दूध पियो, खाओ कुछ मत जिसमें दांत को चबाना पड़े, या आप कहोगे चलो दांत चबाने की बात नहीं है तो सीरियल खा लो, वो तो उतार ही लो, खाने की बात नहीं, वो भी नहीं, कोई अनाज या कोई सॉलिड चीज नहीं। और कभी इससे भी परहेज ही कर सकते हो तो दीनदारों ये चीज सुबह की इबादत के अंदर कंसंट्रेशन में बड़ा काम आती है, और सूफी मजहब इस्माइली मजहब के उसूलों के अंदर ये एक चीज है। हमारे पीरों के जमाने के अंदर हर वीक एक रोजा रखा जाता था, हर वीक, इसको कहते हैं बारातोरी व्रत, हर वीक रखते थे शमस पीर के जमाने के अंदर, और ये चीज इमाम सुल्तान मोहम्मद शाह के जमाने तक चलती आती थी। फिर इमाम सुल्तान मोहम्मद शाह ने फरमाया कि देखो मेरे बाप अली शाह ने फरमान किया है कि तुम अभी 12 पोहरी नहीं लेकिन 4 पोहर का रोजा रखो। 12 पोहर इस तरह होते थे कि गुरुवार को थर्सडे को सुबह न्याज पी के रोजा चालू हो गए, होल कंप्लीट थर्सडे, थर्सडे नाइट कंप्लीट फ्राइडे, और फ्राइडे की शाम को न्याज पी के रोजा खोलते थे, तो 36 आवर्स का रोजा होता था। मगर आज के जमाने में वो चीज पॉसिबल नहीं है, तो कम से कम वीक में कभी एक दिन रोजा रख सकते हो। एक दिन ऐसा करो कि भाई लंच कुछ नहीं खाना, सिर्फ लिक्विड पियो, ये चीज भी सुबह की बैतुल ख्याल के लिए काम आएगी। भला हम नहीं खाएंगे इसमें खुदा का क्या फायदा और नुकसान है, हमारा फायदा और नुकसान है। रमजान महीना आया है, ये वो मुबारक महीना है कि जिस महीने के अंदर कुरान शरीफ उतरना शुरू हुआ, इस महीने के अंदर रसूलुल्लाह ने अपनी नबूवत का इजहार और डिक्लेरेशन किया, इस महीने के अंदर लैलतुल कदर आई कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को खुदा ताला का दीदार हुआ, इस महीने के अंदर बड़ी बरकत है। अल्लाह ताला ने 4 महीने बरकतों वाले रखे हैं, एक शाबान है जो ये अभी चल रहा है, और एक ये रमजान महीना, तीसरा जिलहज है जो हज का महीना है, और चौथा शवाल का महीना है। ये 4 महीने खुदा ताला ने मुबारक बनाए हैं, फरमाया इन 4 महीनों के अंदर तुम लड़ाई झगड़ा भी मत करो, ये 4 महीने तुम्हारे लिए बरकतें लाते हैं। तो खुदा ताला का ये फरमान है, हम कभी रोजे रख सकते हैं रखो फायदा है, लेकिन कभी नहीं रखते तो अल्लाह फरमाया कि उस वक्त तुम किसी एक मिस्कीन को खाना खिलाओ, यानी खैरात करो, चैरिटी करो, फूड दे दो किसी को, गरीबों को, मतलब यह कि कुछ सेक्रीफाइस करो। और यह भी है कि कभी कोई हमको पूछे तो उसको कह दो कि तुमने रोजा रखा, मेरी फिक्र मत कर, मगर ऐसा कभी मत कहो कि हम इस्माइली रोजा नहीं रखते, यह गलत स्टेटमेंट है। इस तरह से दीनदारों हमें इस्माइली मजहब को समझ के इन मुसलमान भाइयों के साथ हमें मिलना है, मगर याद रखो اپنا مذہب مضبوط رہے اور امام کی محبت ہر حالت میں قائم رہے. ہم اپنے مولا کو جو پیار کرتے ہیں اس میں فرق نہیں آنا چاہیے, اس کی فرمان برداری میں رہنا چاہیے. دین و دنیا کی برکتیں ہمیں ملتی ہیں. ساری دنیا گھومو, کرسچن, یہودی, عیسائی, ہندو, سکھ, جتنے بھی دنیا کے مذہب والے لوگ ہیں, سب کے لوگ کدھر نہ کدھر کہیں نہ کہیں دروازے یا رستے کے اوپر یا روڈز کے اوپر بیٹھے ہوئے بھیک مانگتے ہیں. اور یہ چیز دنیا میں بہت ہے, مڈل ایسٹ میں, تھرڈ ورلڈ کنٹریز میں بہت ہے, خود ادھر بھی ہیں بھیک مانگنے والے. لیکن الحمدللہ ساری دنیا میں ایک بھی اسماعیلی نہیں کہ جو رستے کے اوپر کھڑا ہو کے بھیک مانگتا ہوئے. یہ کوئی چھوٹی چیز نہیں ہے. ہمارے مولا کا ہمارے اوپر ایسا کرم بخشش ہے. اسماعیلی لوگوں کا مولا نے نام اونچا کیا ہے اور اس سوسائٹی کے اندر آئے ہیں, وہ بھی مولا کے مقصد ہیں. پرندہ رو, میری عرض یہاں ختم ہوتی ہے. اپنے مولا سے محبت کرو, اس کا حکم مانو اور تمام دنیا کے لوگوں کے ساتھ اچھی صلاح سمجھ سے رہو, مگر مولانا حضرت امام کے فرمان پہ عمل کرو, سکھی آباد رہو. مولا آپ کا دین و دنیا کے اندر بھلا کرے, چڑھتی کرے, پاک روزی روزگار میں برکت دے رہے, درشن سکریت میں پورا رکھے, عبادت بندگی کا شوق دے رہے, فرمان برداری سکھائے, ہر بدی ہر خراب اور گناہوں سے بچائے. مولانا حضرت امام آپ کی تمام مشکلیں مصیبتیں بیماریاں دور کرے, آپ کی ہر نیک امید پوری کرے, آپ کی دعا بندگی قبول کرے, دن و دنیا میں خوشیاں دے رہے, سکھ دے رہے, شانتی دے رہے اور اپنی محبت کے اندر اضافہ کرے, زہر باطن دیدار نصیب کرے. ہے جی آنند